نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللہ تعالیٰ کی توفیق سے 15ویں پارے کا آغاز کریں گے. پارے کا آغاز بھی ہے اور سورت کا آغاز بھی ہے. یہاں آپ چند پاروں میں یہ مزاج دیکھ رہے ہیں اور آگے بھی دیکھیں گے کہ پارے کے اینڈ پہ سورت پوری ہوتی ہے اور اگلے پارے پہ سورت شروع ہوتی ہے. یہ بھی قرآن کی پیک دکھانے کا ایک طریقہ ہے. آپ دیکھیے کہ پیچھے 14 پارے, پھر 16 سے آگے 30, بیچ میں 15واں پارہ میرے آپ کے سامنے ہے. دو بہت خوبصورت صورتوں پہ یہ پارہ جڑا ہوا ہے. آپ کہہ سکتے ہیں کہ اس ایک پارے میں آج کے دور کے مسلمانوں کے لیے بہت بڑی بڑی گائیڈ لائنز ہیں. دونوں کو دیکھتے جائیں گے. سورت بنی اسرائیل جس کو اگر ہم کہیں, اس کا نام سورت الاسراء بھی ہے. اگر آپ اس کے مضامین پہ غور کرنا چاہیں کہ اللہ تعالیٰ نے اس میں مجھے آپ کو کیا دیا ہے, تو دیکھ لیتے ہیں. 111 111, یہ بھی ایک حسن اتفاق ہے, 3 1. اور آپ یہاں بالکل اپنے آپ کو یوں فیل کریں کہ آپ ایسے پہاڑی پہ چڑھ رہے تھے, چڑھتے ہوئے اب یہاں آ گئے, بالکل ایک ٹاپ آف دی ماؤنٹین ہے, پھر آپ ادھر سے نیچے جائیں گے. 10 ٹاپک ہیں اس پوری صورت کے. نام سے دیکھ لیجئے, اس میں اصل میں شروع میں بنی اسرائیل کی کچھ ہسٹری ہے, اور آپ دیکھیں گے کہ اصل میں ان کی ہسٹری اس لیے بتائی جا رہی ہے کہ امت مسلمہ کو سکھایا جائے کہ تم وہ غلطیاں نہ دہرانا جو انہوں نے کی تھیں. دوسری بات یہ ہے کہ اس صورت کے اندر حقیقت میں ایسے خوبصورت احکامات ہیں کہ اگر آج کے مسلمان اس پہ عمل کرنے والے بن جائیں تو اللہ تعالیٰ ضرور ان کے لیے آسانیوں کے راستے کھول دے گا. پہلا ٹاپک آیت نمبر 1 سے 10 تک ہے, جس میں فتح مکہ اور فتح بیت المقدس کی بشارت ہے. یعنی آپ کہہ سکتے ہیں کہ بنی اسرائیل کے عروج اور زوال کے ناطے سے امت مسلمہ کا عروج دکھایا جائے گا. پھر 11 to 22, 11 سے 22, اس میں امتحان دنیا کا مقصد ہے اور مقصد رسالت اور آخرت, یہ تین ٹاپک آپ کو ان 11 آیتوں میں دکھیں گے. پھر 23 سے 39, 23 سے 39, اسلامی ریاست کے بنیادی اصول, یہ بہت اہم حصہ ہے سورت کا کہ جس میں حقوق اللہ سے لیتے ہوئے ماں باپ کے حقوق بتاتے ہوئے ایک خوبصورت کریکٹر بلڈنگ کا نسخہ بتا دیا گیا. آیت نمبر 40 to 60, مشرقین مکہ کے اعتراضات ہیں توحید پر اور رسالت پر اور قرآن پر, اور ان کے جواب بتائے جائیں گے. اور یاد رکھیے گا کہ سورہ بنی اسرائیل اس دور میں نازل ہوئی تھی جب لوگ اللہ کے نبی سے مطالبے کرتے تھے کہ ہم پہ کوئی معجزے اتریں, یعنی بہت ہی حد ہو چکی تھی ان کو بتاتے ہوئے, اور اب وہ کھل کے کہتے تھے کوئی معجزہ دکھائیں گے تو ہم مانیں گے ورنہ نہیں. تو یہاں پھر بہت سارے معجزات کی بھی بات ہے. آیت نمبر 61 سے 70, 61 سے 70 میں ابلیس اور آدم کا قصہ ہے, جس میں دکھایا جا رہا ہے کہ بنی آدم کو کیسے عزت دی گئی اور فضیلت دی گئی دوسری مخلوقات پہ. پھر 71 سے 77, 71 سے 77 آیتیں نبی صلی اللہ علیہ وسلم کے خلاف آپ کو مکہ سے نکالنے کی سازشیں اور کوششیں اور ان کی ناکامی کی بشارت سنائی جا رہی ہے. آیت 78 سے 82, اس میں نماز, قرآن, تہجد اور اسی طرح سے تعلق باللہ کی باتیں ہیں, اور اسی طرح سے باطل سے نبٹنے کی بشارت دی گئی ہے. آیت نمبر 83 سے 100, زندہ معجزہ یعنی قرآن, اس کے بعد اب کس مطالبے کی ضرورت ہے تم کو. اور آیت نمبر 101 سے 104, اس میں بتایا گیا کہ قریش کے جو لوگ ہیں ان کو فرعونی قیادت کی مثالیں دے کر بتایا گیا کہ تم بھی وہی غلطی کر رہے ہو جو پچھلے لوگوں نے کی, یعنی تم اللہ کے نبی کو نقصان نہیں دے سکو گے. اور آخر میں دیکھیے گا 105 سے 111, 105 سے 111 آیتوں میں قرآن کے حقوق اور خالص عقیدہ توحید کے ساتھ دعا, حمد, تکبیر سکھائے گی, جس آخری آیت کو آیت عزہ بھی کہتے ہیں, یعنی عزت کا نسخہ ہے آپ کہہ لیجئے. اوور آل دیکھ لیجئے تو پوری سورت کا مرکزی مضمون کیا ہے, قرآن پر ایمان کی دعوت. اسی طرح قریش کے لوگوں کو فرعون کی مثالوں سے سمجھایا جا رہا ہے کہ جس طرح فرعون موسیٰ کا کچھ نہ بگاڑ سکا, اور یہی بنی اسرائیل سورت کے نام کی وجہ بھی ہے ادھر, کہ بنی اسرائیل کے ہیرو حضرت موسیٰ تھے, ان کا مقابلہ فرعون سے تھا, نبی صلی اللہ علیہ وسلم کا معاملہ جو تھا وہ قریش کے سرداروں سے تھا, کہا تم لوگ اپنی کوششوں میں کامیاب نہیں ہو سکو گے اور اللہ تعالیٰ ان کو جڑ سے ختم کر دے گا. اور اسی طرح فتح مکہ اور بیت المقدس کی بشارت, آپ دیکھیں گے کہ سورت کے شروع میں بیت المقدس کا تذکرہ ہے تو سورت کے آخر میں بیت اللہ کا ذکر ہے. قرآن کا یہ رب تب سمجھ آتا ہے جب ہم اس کو وقت دیتے ہیں, اس پہ توجہ دیتے ہیں. اور اگر اس وقت ہم سن بھی نہیں رہے غور سے اور چلتے پھرتے سن رہے ہیں کہ اچھا ابھی قرآن تھوڑی شروع ہے, تو آپ دیکھیے یہ ہم نے کوزے دریا کو کوزے میں بند کیا ہے, اب تو ہم اس کے بعد ترجمے کی روشنی میں دیکھیں گے. تو دعا کیا کریں کہ اللہ تعالی ہمیں قرآن کے ساتھ گہرا شغف دے دے. آئیے سورت کے ساتھ شروع کریں گے.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير وآتينا موسى الكتاب وجعلناه هدى لبني إسرائيل ألا تتخذوا من دوني وكيلا ذرية من حملنا مع نوح إنه كان عبدا شكورا وقضينا إلى بني إسرائيل في الكتاب لتفسدن في الأرض مرتين ولتعلن علوا كبيرا فإذا جاء وعد أولاهما بعثنا عليكم عبادا لنا أولي بأس شديد فجاسوا خلال الديار وكان وعدا مفعولا
سبحان الذي يسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى پاک ہے وہ ذات جو لے کے اپنے بندے کو راتوں رات مسجد حرام سے دور کی اس مسجد تک جس کے ماحول کو اس نے برکت دی کیوں لے گیا لِنُرِيَهُ مِنْ آيَاتِنَا تاکہ اپنی کچھ نشانیوں کا مشاہدہ کروائے اور حقیقت یہ ہے کہ حقیقت میں وہی ذات ہے جو السمیع البصیر سب کچھ سننے اور دیکھنے والا ہے وَآتَيْنَا مُوسَى الْكِتَابَ وَجَعَلْنَاهُ هُدًى لِبَنِي إِسْرَائِيلَ أَلَّا تَتَّخِذُوا مِنْ دُونِي وَكِيلًا ہم نے اس سے پہلے موسیٰ کو کتاب دی تھی اور اسے بنی اسرائیل کے لیے ذریعہ ہدایت بنایا تھا اس تاکید کے ساتھ کہ میرے سوا کسی کو وکیل نہ بنانا یہ دو آیات سورت کا تھیم بتاتی ہیں بنیادی طور پہ نبی صلی اللہ علیہ وسلم کا واسطہ ان لوگوں سے پڑا کہ جو آپ کو نبی ماننے سے منکر تھے مکہ میں رہتے ہوئے بات جو تھی وہ مکہ والوں کے ساتھ تھی مدینہ میں آنے کے بعد یہود سے واسطہ پڑنا تھا اور یہود حقیقت میں وہ لوگ ہیں کہ جنہوں نے نبی صلی اللہ علیہ وسلم کی زندگی میں آپ کو کافی ستایا تو یہاں بنیادی طور پر بنی اسرائیل کی ہسٹری بیان کی گئی آگے بھی آئے گی بات اس میں جس کی اتنی ڈیٹیلز نہیں لیکن یہاں اللہ کے نبی صلی اللہ علیہ وسلم کے واقعہ معراج کا تذکرہ ہے اصل میں یہ چینج کی طرف اشارہ ہے مکہ میں رہتے ہوئے 13 سال ہو چکے ہیں بات مان کے نہیں دیتے ان کو کوئی فکر نہیں ہے تو اللہ تعالیٰ کہتے ہیں میں اس نبی کو اب تمہارے سے لے جاؤں گا واقعہ معراج اصل میں اس بات کی خبر تھی مکہ والوں کو اور عقل مند لوگ سمجھ بھی گئے تھے کچھ لوگ ٹھیک بھی ہو گئے تھے کہ دیکھو تم اس نبی کی قدر نہیں کرتے تو میں اس کو لے جاؤں گا اور اللہ تعالیٰ نے معجزانہ طور پر نبی صلی اللہ علیہ وسلم کو ایک رات میں مسجد حرام سے اٹھا کر بیت المقدس تک لے گئے یہ سفر زمین سے طے ہوا تھا اس کو اسراء کہتے ہیں اس صورت میں اسی کا تذکرہ ہے اس کا دوسرا حصہ سورت نجم میں آئے گا جہاں معراج کا ذکر آئے گا تو سفر معراج کا جو تھا اس کے دو حصے تھے پہلا بیت اللہ سے بیت المقدس تک یہ زمین پہ ہوا اللہ کے نبی کو براق کے ذریعے سے لے جایا گیا اور آپ کو رستے میں کئی نشانیاں دکھائی گئیں جس کا ادھر تذکرہ کیا گیا اور وہاں سے پھر آپ کو انبیاء کرام کی امامت کروانے کے بعد بیت اللہ سے اوپر سدرۃ المنتہیٰ تک لے جایا گیا اس کی ڈیٹیل سورت نجم میں آئیں گی لیکن یہاں اس وقت میرے آپ کے لیے اس میں جو بات ہے وہ کیا ہے کہ ایک امت کی تبدیلی کا سفر ہے جیسے سورت بقرہ میں ہم نے دیکھا کہ بنی اسرائیل کو ہٹا کر مسلمانوں کو چارج دیا گیا یہاں اصل میں نبی صلی اللہ علیہ وسلم کو وہ نشانیاں دکھائیں گی کہ جن کو دیکھنے کے بعد ایک انسان حقیقت میں پھر اللہ کے وعدوں پہ یقین کر لیتا ہے نبیوں نے چونکہ دوسروں کو بتانا ہوتا ہے تو ان کو کھلی آنکھوں سے وہ چیزیں دکھائی جاتی ہیں جو کہ عام طور پہ لوگوں کو نہیں دکھائی جاتی کیونکہ جب میرے اپنے اندر یقین ہوگا تو میں دوسروں کو بھی یقین دے سکوں گی اور اگر میرے اپنے اندر یقین نہیں ہے تو پھر مجھے دوسروں کو دینا بھی مشکل ہوگا پھر آپ دیکھیے کہ جب اسراء ہوا تو اس دوران اللہ کے نبی صلی اللہ علیہ وسلم کو کچھ نشانیاں دکھائی گئی تھیں یہ سب ہو کیسے گیا اب بعض لوگوں نے اس کا انکار کیا کہتے ہیں یہ خواب کا سفر تھا تو بتائیے مجھے خواب کا تھا تو اتنا پروپیگنڈا کیوں ہوا اس پہ لیکچر ہے آپ سنیے شب معراج اور اس کے واقعات میرا حال ہے رجب کے مہینے کے اندر بھی اس کا ٹاپک آیا ہوا ہے تو کیا بڑی بات تھی مکہ والوں نے اس پہ اتنا شوشہ اٹھایا کہ پہلے ہی نبی صلی اللہ علیہ وسلم کو نعوذ باللہ ثم نعوذ باللہ مجنو اور دیوانہ کہتے تھے آپ کہتے تھے دیکھو اس کے دماغ کو کیا ہو گیا حضرت ابو بکر کو ابو جہل نے کہا، کیا تم سوچ سکتے ہو کہ کوئی راتوں رات جہاں سے نکلے بیت المقدس جائے، پھر اوپر جائے، پھر واپس آ جائے؟ کہا نہیں، ہو تو نہیں سکتا. کہا دیکھو دیکھو، تمہارا دوست کہتا ہے. کہا اچھا وہ کہتے ہیں تو ہو سکتا ہے. اس موقع پہ پھر ابو بکر کو صدیق کا لقب ملا تھا کہ بغیر سوچے بغیر تحقیق کے اللہ کے نبی کی بات کو مان لیا. اللہ ہمیں بھی ایسی تصدیق کی توفیق دے کہ ہم حدیث کا لفظ سنتے ہی مان جائیں، نہ کہ ہم اس کے اوپر لمبی چوڑی بحثیں کرنے والے بن جائیں. تو بہرحال بہت شور مچا، اللہ کے نبی کے منہ پہ ہاتھ رکھا لوگوں نے کہ اللہ کے لیے یہ بات باہر جا کے نہ کیجیے گا، لوگ تو پہلے ہی آپ کے خلاف اتنی باتیں کرتے ہیں، اب یہ سن کر تو پتہ نہیں کیا کچھ کہیں گے. لیکن آپ نے کہا کہ میں حق چھپاؤں گا نہیں ہے. تو یہ حقیقی سفر تھا. ورنہ آپ دیکھیے کہ اگر خواب میں ہوتا، آپ میں سے کوئی صبح اٹھ ادھر آئے اور کہے کہ آج رات خواب میں پاکستان گئی پھر میں واپس آ گئی، اٹس اوکے، ہو سکتا ہے آپ پاکستان سے بھی آ گیا آسٹریلیا جا کے آ جائیے. لیکن اگر آپ میں سے کوئی کہ تمہیں پتہ ہے کل یہاں سے جا کر میں واقعی خود اپنے جسم کے ساتھ پاکستان گئی، پھر وہاں بیٹھی، پھر میں نے یہ کچھ دیکھا، پھر میں رات کو واپس بھی آ گئی، تو حیرت ہوگی نا. تو حیرت بتاتی ہے کہ یہ واقعہ ہوا تھا. اور اللہ کے لیے کیا مشکل ہے آپ مجھے بتائیے؟ کیا ہم اللہ تعالیٰ کو اتنا مجبور سمجھتے ہیں؟ اللہ تعالیٰ نے یہ کر کے دکھا دیا کہ کس طرح سے آپ کو مدینہ جانا ہے. اسی سفر میں جب آپ بیت اللہ سے نکل کر بیت المقدس گئے تو رستے میں مدینہ آیا، آپ کو دکھایا گیا اللہ کے نبی یہ ہے وہ جگہ جہاں آپ ہجرت کرے آئیں گے، یہ آپ کا مہجر ہے. پرانی قوموں کے انبیاء کے قصے بتائے گئے. آج آپ دیکھیے ایکسکلیٹر کے ذریعے بڑی بڑے سفر طے کر لیے جاتے ہیں، تو اگر آپ آسمان پہ چلے گئے تو کیا بڑی بات تھی. پھر اس طرح جو نشانیاں دکھائی گئی تھیں وہاں تحفے ملے. معراج کے تحفوں میں نمازیں بھی تھیں، 50 سے شروع ہو کے 5 رہ گئیں. میں اور آپ خود دیکھ لیں کہ آج ہم 5 بھی پڑھتے ہیں کہ نہیں، اور کیا حضرت موسیٰ علیہ السلام کا وہ اندیشہ سچ تھا کہ نہیں. پھر اسی طرح سے وہاں توحید والوں کے گناہوں کی معافی کا تحفہ ملا. پھر اسی طرح سے آپ کو بتایا کہ وہاں ایک عمل کی 10 نیکیاں کم سے کم ملی، یعنی گفٹس دے کر اللہ تعالیٰ نے آپ کو بھیجا کہ تھا وہاں پہ. اور رستے میں فرشتوں سے ملاقات ہوئی. حدیث میں آتا ہے کہ جب آپ گئے تو رستے میں فرشتے ملتے گئے، جس جماعت سے گزرے انہوں نے آپ کو پیغام دیا اور کیا کہا کہ آپ اپنی امت کو حجامے کا حکم دیجئے. آپ کہتے ہیں نا حجامہ کیا ہوتا ہے؟ بلڈ سک کیا جاتا ہے اور گندا خون نکال لیا جاتا ہے کہ یہ طریقہ علاج بہتر ہے. پھر اسی طرح حضرت ابراہیم سے آپ کی ملاقات ہوئی، انہوں نے کہا کہ آپ میری اپنی امت کو میرا سلام دیجئے. ہم لوگ جو صبح شام نمازوں میں کہتے ہیں اللہم بارک علی محمد اور اللہم صلی علی محمد کما صلیت علی ابراہیم، تو جواب میں ابراہیم علیہ السلام نے بھی پیغام دلوائے تھے. پھر اسی طرح آپ نے فرمایا کہ ابراہیم نے کہا کہ جنت کی مٹی پاک ہے، اور ان کو لوگوں کو بتائیں اپنی امت کو کہ جنت کی مٹی بڑی پاکیزہ اور عمدہ ہے، اس کا پانی میٹھا ہے، وہ ایک چٹیل میدان ہے، یعنی جنت کچھ نہیں ہے صرف ایک میدان ہے. آپ کو زمین کا ایک ٹکڑا دے دیا جائے گا، آپ جو چاہیں گے وہاں اگا لیں گے، اور اس کے لیے بہترین چیز کے ذکر کریں، سبحان اللہ والحمد للہ ولا الہ الا اللہ واللہ اکبر کہنے والے کو جنت میں ایک درخت لگا دیا جاتا ہے. تو جنت میں نے آپ نے اپنے عملوں سے بنانا ہے. اب آپ بتائیے کہ جتنے ذکر زیادہ ہوگا، جتنا اللہ کو ہم یاد کریں گے. اب ذکر کا یہ نہیں مطلب کہ آپ بیٹھ کے تو بغیر سوچے سمجھے اللہ کا ذکر شروع کر دیں. یہ قرآن بھی تو ذکر ہے نا، اِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ کلی کے بارے میں پڑھ چکے. تو لہٰذا یہ سب کچھ کر کرا کے آپ کو وہاں سے رخصت کیا گیا. میرے آپ کے لیے اس میں عمل کی بات کیا ہے کہ نماز جیسا عمل جو آسمانوں پہ بلا کے دیا گیا، آج امت اس کے ساتھ کتنی نان سیریس ہے. عید کی نماز پہ تو 10 قسم کے جھگڑے ہوں گے، کدھر پڑھیں، کب پڑھیں، کب ہوئی عید، نفل ہے، فرض ہے، بازار بند ہو جائیں گے، گلیاں بند ہو جائیں گی، اتنے لوگ آئیں گے نمازوں میں، لیکن فرض نمازوں کا کیا حال ہے؟ اسی دن کی شاید فجر بھی لوگوں کی چلی جائے، تو جو پیارا ہوتا ہے نا اس کا گفٹ بھی پیارا لگتا ہے. تو مجھے آپ کو اللہ کے نبی کے اس تحفے کی قدر کرنی ہے. پھر اسی طرح معراج کے موقع پہ آپ نے دیکھا کچھ لوگوں کو سزائیں دی جا رہی تھیں، آپ نے اپنی آنکھوں سے دیکھا، اور کہا گیا کہ اپنی امت کو بتائیں تاکہ وہ لوگ ان گناہوں سے بچیں. مثلا آپ دیکھیے کہ آپ نے فرمایا کہ میں معراج کے سفر میں ایک قوم سے گزرا، ان کے ناخن تانبے کے تھے، یعنی کاپر کے ناخن تھے، لمبے لمبے ناخن، اور بہت دن نہ کٹے ہوں تو آپ دیکھیے ویسے ہی سخت ہو جاتے ہیں. وہ کیا کر رہے تھے؟ اپنے ناخنوں سے اپنے چہرے اور سینوں کو چھل رہے تھے. سوچیے ذرا، اپنے ناخنوں سے اپنا منہ نوچنا پڑے. پوچھا کہ یہ کون لوگ، اگر سینے کو بھی اور چہرے کو بھی اسکریچ کر رہے تھے، فرمایا یہ کون لوگ ہیں؟ فرمایا یہ وہ لوگ ہیں جو لوگوں کا گوشت کھاتے تھے، یعنی ان کی عزتوں سے کھیلتے تھے. غیبت، چغلی، برائی، ہر وقت دوسروں کی باتیں، ہر دفعہ دوسروں کو ڈسکس کرنا، فلاں کی تو نیت ٹھیک نہیں، اس کو کام نہیں کرنا آتا، ہمیشہ لیٹ آتی ہے، اس کو تو شوق ہی نہیں ہے، اس کو تو کوئی کام ہی نہیں دینا چاہیے. چھوڑ دیجیے ان باتوں کو، چپ رہا کریں. زیادہ بولنے سے آپ دیکھیے کہ اپنی بھی بے عزتی ہوتی ہے اور اگلے کی بھی ہوتی ہے. پھر اسی طرح آپ نے دیکھا کہ کچھ لوگ ہیں ان کے منہ کو آگ کی کینچیوں سے کاٹا جا رہا ہے. اللہ کے نبی نے جبرائیل سے پوچھا یہ کون لوگ ہیں، تو آپ نے فرمایا یہ فتنہ پھیلانے والے خطیب ہیں. जो लोगों को नेकियों का हुक्म देते थे और ख़ुद को भूल जाते थे। आज भी देखिए, उम्मत को काटने वाली बातें करने वालों को इस हदीस पे गौर करने की ज़रूरत है कि कहीं हम फितने तो नहीं फैला रहे दीन के नाम पर। फिर इसी तरह से आप देखिए कि बहुत ज़्यादा एक इंसान जब बोलता है ना तो उससे नुकसान होता है। तो मेरे आपके लिए सारी बातों में अमल की बात यह है कि हम अपनी इसलाह की फ़िक्र करें, सबसे ज़्यादा अपनी ज़ुबान की हिफाज़त करें। मैं तो दिन ब दिन इस चीज़ पे दिल मेरा मुतमईन से मुतमईन होता जा रहा है कि अल्लाह कम बोलेंगे तो फ़ायदा होगा, नजा मन समत। अच्छा भी कम बोलें, कम बुरा तो बोलना ही कोई नहीं है, ख़राब बात तो करनी नहीं, अच्छी भी कम करें, क्योंकि एक को अच्छी लगती है दूसरे को बुरी लगने लग जाती है। तो अल्लाह ताला हमें अपनी ज़ुबान पे काबू पाने वाला बना दे। इसके बाद पिछली कौमों का तज़किरा, ज़ुर्रियत मन हमल नमानूह इन्नहु काना अब्दन शकूरा। तुम इन लोगों की औलाद हो जिन्हें हमने नूह के साथ कश्ती पर सवार किया था, और नूह एक शुक्र गुजार बंदा था। नोट करें, पिछली सूरत में कौन था अब्द शकूर? इब्राहिम अलैहिस्सलाम। तो यहाँ नूह। और आपको पता है कि हज़रत नूह का असल नाम भी अब्द शकूर ही था। ये नौह नूह तो उनका बहुत रोने की वजह से नाम पड़ गया कि अल्लाह की याद और अल्लाह के खौफ से रोते थे। अल्लाह हमें भी अब्दन शकूरा बना दे। फिर हमने अपनी किताब में बनी इसराइल को इस बात पर भी वॉर्न किया कि तुम दो मरतबा ज़मीन में फसाद अजीम बरपा करोगे और बड़ी सरकशी दिखाओगे। आखिरकार जब इनमें से किसी पहली सरकशी का मौका आएगा, यानी अब यहाँ बनी इसराइल की कुछ हिस्ट्री है, सुनते ही रहिए, तफसीलात तो बहुत सारी हैं, जिसको इंटरेस्ट है वो ज़रूर सुने। दीलुल जन्ना में इसकी हिस्ट्री मैंने बड़ी डिटेल से बताई। पिछले साल चूँकि उम्मत वसत का टॉपिक था दौरे कुरान में, तो मुझे उम्मीद है कि उस दर भी मैंने काफ़ी डिटेल से बताया था, क्योंकि उस वक्त सिखाना ये मकसूद था कि उम्मत अपने आप को ठीक कर ले, वरना कल जो बनी इसराइल के साथ हुआ वो आज हमारे साथ भी होगा। तो अल्लाह ताला ने उसी बात को बयान करते हुए फरमाया, बस ना ले कुम इबाद अल्लना उली बासिन शदीद। ए बनी इसराइल, हमने तुम्हारे मुकाबले पर ऐसे ऐसे बंदे उठाए जो नहायत जोरावर थे, और वो तुम्हारे मुल्क में घुस कर हर तरफ फैल गए। एक वादा था जिसे पूरा होकर रहना था, इसके बाद हमने तुमको फिर गलबा दिया। देखिए, कौमों में अरूज और जवाल कब आता है? जब कौमें बिगड़ती हैं। अल्लाह ताला की ज़ात जो है वो लोगों के साथ उनके रवैयों के मुताबिक मामला करती है। जब बनी इसराइल किताब से जुड़ते, अल्लाह उनको इज्जत दे देता। जब बनी इसराइल किताब से हटते, अल्लाह ताला उनको पीछे करते। तो फिर गलबा मिला और क्या किया? वमदत नाकुम बिम वालिम व बनीन, और तुम्हें माल और औलाद से मदद दी और तुम्हारी तादाद पहले से बढ़ा दी। देखो, तुमने भलाई की तो वो तुम्हारे अपने ही लिए भलाई थी। इसको नोट करें। हिस्ट्री तो डिटेल की बाद में पढ़ेंगे आप इंशाल्लाह, लेकिन इस वक्त मुझे आपको इस बात की फिक्र करनी चाहिए कि क्या हम अक्सन तुम पे अमल करते हैं। देखिए, किसी को कोई नेकी का मौका मिले, कोई दूसरा दे आपको दुख देकर सब्र करने की सूरत में, आप पे कोई काम लगा कर, आपको कोई जिम्मेदारी देकर, तो उसका शुक्रिया बोलें, थैंक यू सो मच, आपने मुझे नेकी का मौका दिया। आपको अल्लाह नेकियों के मौके देता है। अहसन तुम लिया अनफुसिकुम, जो करेंगे अपने लिए फ़ायदा होगा। मैं और आप अगर यहाँ आ जाके बैठ गए, किसी दूसरे को फ़ायदा इनडायरेक्टली तो होगा, हमारे माँ बाप को होगा, हमारे उस्तादों को होगा, जिस जिसने हमारे यहाँ आने में मदद की उनको होगा। कोई हमें राइट दे रहा है, कोई हमारे लिए यहाँ इंतज़ाम कर रहा है, किसी ने माल दिया, किसी ने वक्त दिया, कोई हमारे बच्चों को देख रहा होगा, उनको भी होगा। लेकिन इनफैक्ट मुझे आपको ख़ुद फ़ायदा हो रहा है, तो इसलिए दूसरों को फ़ायदा देते देते ख़ुद को अपने फ़ायदे से महरूम ना करवा दें। इसलिए हमेशा इस आयत पे गौर फिक्र करते रहा करें कि क्या वाकई मुझे अपना भला चाहिए। देखिए, इंसान अपने फ़ायदे और नुकसान के मामले में बहुत हरीस होता है। तो आप ख़ुद सोचिए, क्या मैं अपने लिए नफ़े का सौदा कर रही हूँ? बड़ी नेकी का मौका हो तो छोटी नेकी करना क्या नफ़े का सौदा? आप 100 नेकियां कर सकते हैं, आप 10 नेकियां करके थक के बैठ गए, क्या ये नफ़े का सौदा? हर एक सोचे। चलिए 3 सेकंड तक सोचते हैं इस पे, मैं भी और आप भी, कि इस वक्त जो नेकी मैं कर रही हूँ, कि इससे बढ़कर भी कोई नेकी कर सकती थी? तो फिर इंशाल्लाह दुआ भी करेंगे कि अल्लाह ताला हमें और नेकियों की तौफीक अता फरमाए। और अगर बुरा करोगे तो क्या होगा? वइन असात तुम, और अगर तुमने बुराई की तो वो तुम्हारी अपनी ही जान के ऊपर पड़ेगी। यानी अच्छा भी तुम खुद निपटोगे, बुरा भी तुम खुद भुगतोगे। ऐसे ही नहीं लगता जैसे माँ अपने बच्चे को कहती है, देखो बीमार हो गए ना तो खुद ही फिर इंजेक्शन लगवाना पड़ेगा, और अगर सेहत होगी तो तुम्हें खुद ही फ़ायदा होगा। तो बुराई भी अपनी ज़ात के लिए बुराई साबित होती है। अल्लाह ताला हमें बुरी चीज़ों से रोक दे। फिर जब दूसरे वादे का वक्त आया तो हमने दूसरे दुश्मनों को तुम पर मुसल्लत किया ताकि वो तुम्हारे चेहरे बिगाड़ दें और मस्जिद यानी बैतुलमक़दस में इस तरह घुस जाएँ जैसे पहले दुश्मन घुसे थे, और जिस चीज़ पर इनका हाथ पड़े इसे तबाह करके रख दें। देखिए, यहूद की गलतियां बयान की जा रही हैं, यहूद की गलतियां बताकर आपको मुझे बताया जा रहा है कि मुसलमानों तुम भी ऐसे ही करोगे तो तुम्हारे साथ भी ऐसे ही मामला किया जाएगा। याद रखिए, ये सियासी बातें हो रही हैं ना, कभी गलबा, कभी जो ऊपर, कभी वो हुक्मरान, कभी टीटस आ गया, कभी बुख्त नसर आ गया, कभी हिटलर ने इनकी ईंट से ईंट बजा दी। लेकिन एक जुमला नोट कर लीजिए, سیاسی حالات ہمیشہ اخلاقی حالات کے تابع ہوتے ہیں. امتوں کا، قوموں کا جو اخلاق ہو جاتا ہے نا، ویسے ہی حکمران ان پہ مسلط کر دیے جاتے ہیں. اب کیا ہوا، جب تھوڑی سی ان کو عقل آئی، ہوش آئی، کا سا ربکم یرحمکم، ہو سکتا ہے کہ اب تمہارا رب تم پر اب رحم کر دے. ہم این تم ادنا، پھر اگر تم دوبارہ وہی حرکتیں کرو گے تو ہم بھی تمہارے ساتھ وہی کریں گے. سمپل بات ہے، ٹٹ فور ٹٹ، جیسا کرو گے ویسا بھرو گے. قوموں کے عروج اور زوال کا تعلق کس چیز کے ساتھ ہوتا ہے؟ ان کے اللہ کی کتاب کو ماننے کے ساتھ اور اس کو ریجیکٹ کرنے کے ساتھ. پچھلے پارے میں ہم نے شہد کی مکھی کی بات پڑھی. کبھی آپ نے نوٹ کیا کہ ایک چھوٹی سی مخلوق، شہد کی مکھی کا تذکرہ ایک ہی دفعہ قرآن میں آیا، کتنے خوبصورت لفظوں میں آیا. وجہ کیا ہے؟ کہ اس نے رب کی وحی کے اوپر عمل کیا، رب کے بتائے ہوئے راستوں پہ چلی، اس نے انسانیت کو شہد جیسی نفع مند چیز دی. اس قوم کو دیکھ لیجئے، بار بار تذکرہ آتا ہے کس رنگ میں آتا ہے. اور اگر کل کوئی اور قرآن نازل ہوتا تو آج کے مسلمانوں کا کس رنگ میں آتا؟ یہ فرق ہے. وحی کو نہ ماننے والوں کا ذکر ہمیشہ برا ہوتا ہے. قرآن سے تعلق توڑنے والوں کی کبھی بھی اللہ صفت نہیں بیان کرتا قرآن میں. اسی طرح سے یاد رکھیے کہ اچھے کام کرنے والے دنیا سے چلے بھی جائیں گے تو ان کے نام کے ساتھ اچھائی ہوگی. اللہ تعالیٰ فرماتے ہیں، وجعلنا جہنم للکافرین حصیرا، اور کافر نعمت لوگوں کے لیے ہم نے جہنم کو قید خانہ بنا رکھا ہے. کیسے کافر نعمت؟ نہ شکر نعمتوں کی، نہ شکری کرنے والے. کیا کچھ نہیں دیا اللہ نے ان قوموں کو، لیکن انہوں نے اتنی نہ شکریاں کر دیں. اور اب بتایا جا رہا ہے کہ پھر کیسے جڑیں. اب تو یہ سن کر ہمیں اپنا غم لگ جاتا ہے، اللہ ہمارا کیا بنے گا، کہیں ہم بھی اسی طرح کے لوگ تو نہیں ہوگے. تو اللہ تعالیٰ کہتے ہیں، واقعی سیدھا رہنا چاہتے ہو؟ ان ھذا القرآن، یہ ہے وہ قرآن، اس کو ہائی لائٹ کیجیے گا. فرمایا، ان ھذا القرآن یہدی للتی ھی اقوم، حقیقت یہ کہ یہ قرآن وہ راستہ دکھاتا ہے جو بالکل سیدھا ہے. جو لوگ اسے مان کر بھلے کام کرنے لگے، ان کو بشارت دیتا ہے کہ ان کے لیے بہت بڑا اجر ہے. اور جو لوگ آخرت کو نہ مانیں، انہیں یہ خبر دیتا ہے. کیا خبر دیتا ہے؟ آپ دیکھیے کہ اللہ تعالیٰ کی ان خبروں پہ ذرا نظر رکھنے کی ضرورت ہے کہ ایک انسان جب اللہ تعالیٰ کی رہنمائی کو مانتا ہے تو کیا ہوتا ہے، اور اگر نہ مانے تو کیا ہوگا. لہم عذابن علیما، کہ ان کے لیے دردناک عذاب مہیا کیا. یہاں بنی اسرائیل کے حالات پر تبصرہ بیان کر دیا گیا کہ جب قومیں عروج و زوال کو نہیں سمجھ پاتی تو پھر ان کو کائنات پہ غور و فکر کی دعوت دی جا سکتی ہے کہ دیکھو کس طرح اللہ تعالیٰ ان کے ساتھ معاملہ کرتے ہیں. یاد رکھیے، جیسے درختوں پہ پتے لگتے اور پتے جھڑتے ہیں نا، یہ ایک نیچرل فینومینن ہے، اس کے پیچھے بھی کچھ حکمتیں ہوتی ہیں. لیکن انسانوں کے ساتھ کب اچھا ہوگا، کب برا ہوگا، یہ ان کے اخلاق کے ساتھ ہے. غزوہ احد میں تھوڑی سی غلطی ہو گئی، اللہ کے نبی کی ایک بات بھول گئی، انسٹرکشن پہ عمل نہیں کیا. جنگ حنین میں تھوڑا سا دماغ میں خیال آ گیا کہ آج تو ہم بہت تیاری کے ساتھ آئے ہیں، اللہ نے اسی میں جھٹکا دے دیا، بتا دیا ناموں سے کچھ نہیں ہوتا، تم محمد صلی اللہ علیہ وسلم کی امتی کیوں نہیں ہو، اگر تمہارے کام اچھے نہیں ہوں گے تو اللہ تعالیٰ تمہیں پیچھے ڈال دے گا. اور یاد رکھیے، یہی تو بات ہے، آج میں اور آپ نیکیوں کے کتنے موقعوں کو ضائع کرتے ہیں. لوگ کہتے ہیں گناہ کرنا، گناہ کو سمجھنا یا گناہ کے کاموں سے رکنا تقویٰ ہے. میں کہتی ہوں نہیں، زیادہ تقویٰ ہے. پورا تقویٰ کیا ہے؟ نیکی کے موقعوں کو ڈھونڈے. آپ دیکھیے کہ منیمم کو میکسیمم میں بدلیں گے تو آپ کو زیادہ نیکر ملے گا نا. ایک کمانے والا $100 کما کے لائے اور دوسرا 1000 کما کر لائے، کون زیادہ فائدے میں گیا؟ وہ جس نے میکسیمم کوشش کی. تو میکسیمم کوشش کر لیں، تھوڑے سے دن رہ گئے ہیں، یہ رمضان پھر نہیں آئے گا، یہ قرآن کا سفر دوبارہ اس طرح نہیں چلے گا، آج کی سستی سارا سال رلائے گی، آج کی ہماری یہ نیند یہ ہمیں سارا سال سونے پہ مائل کر دے گی. اس لیے اپنے آپ کو نیکیوں میں رکھیں، کوشش کریں، اللہ سے دعا کریں کہ اللہ تعالیٰ آسان کر دے، موقع بنا دے، ایسے ایسے کام لے لے مجھ سے کہ میں اس کتاب کے ساتھ جڑ جاؤں. پھر آپ دیکھیے، اقوم، دا موسٹ ٹریٹ، یعنی جیسے آپ افل کا سیگا ہوتا ہے نا، اصغر، اکبر، اکرم، سپرلیٹیو ڈگری ہے، اسم تفضیل کا سیگا ہے، سب سے سیدھا. اور سچ بتائیں کہ آج بھٹکتی ہوئی انسانیت کو صرف یہ قرآن سیدھے راستے پہ لا سکتا ہے. ادھر ادھر کی پگڈنڈیاں ہیں، زندگی کے راستے ہیں، کہیں فتنے ہیں، کہیں چیلنجز ہیں، اللہ کہتے ہیں آنکھیں بند کر کے اس قرآن کو پکڑ لو، دیکھنا یہ رسی تمہیں کبھی نہیں چھوڑے گی، اور تم نہ اس کو چھوڑو گے تو اس کا دوسرا سرا تمہیں جنت میں لے جائے گا. جو ہی اس کو چھوڑتے ہیں، امیجن کریں نا، ایک رسی پکڑی تھی چھوٹ گئی، تو بھٹکیں گے، گریں گے، پھسلیں گے، ادھر جائیں گے، ادھر جائیں گے، ہو سکتا ہے کسی کھڈے میں گر جائیں. تو یہ قرآن ایک روشنی ہے، ہمیں سیدھے راستے پہ بلاتی ہے، چوائس آپ کی میری اپنی ہے. قرآن کو مضبوط تھام لیں یا اس کو چھوڑ دیں، کوئی ہمیں مجبور نہیں کرے گا. لیکن اصل بات ہے کہ انسان کو ہمیشہ خیر کی ضرورت ہے. اسی لیے بگلی آیتوں میں بڑے پیار سے کہا جا رہا ہے، وَيَدُ الْإِنسَانُ بِالشَّرِّ دُعَاءُهُ بِالْخَيْرِ، انسان شر اس طرح مانگتا ہے جس طرح خیر مانگنی چاہیے، کیونکہ انسان بڑا ہی جلد باز واقع ہوا ہے. ये भी बहुत बुरी बात है। बाज़ लोग जल्दी में बद दुआएं देने लगते हैं, बच्चों ने सताया तो बच्चों को कहा अल्लाह तुम्हें उठा ले, शौहर ने सताया कहा तुम ना ही होते तो अच्छा था। कभी ऐसी बात ना करें। देखिए ये अल्लाह का कंट्रोल है कि उसने हमारी गलत चीज़ों को नहीं पकड़ा हुआ, वरना कब से मैं और आप अपने आप को ख़त्म कर चुके होते हो अपने गलत लफ्ज़ों से। बाज़ लोग कहते हैं हाय मैं मर गई, अगर अल्लाह आपका ये जुमला पकड़ ले तो मारते। हाय मैं तबाह हो गई, हाय मैं लुट गई, हाय मेरा ये हो गया, हाय मेरा तो कुछ ना रहा। नहीं, और कभी किसी को बद्दुआ ना दें। ज़िंदगी में ये असूल बना लें, दोस्त है या दुश्मन है, अपने या बेगाना है, कभी किसी को बद्दुआ ना दें। अगर कबूलियत का वक्त हुआ तो अल्लाह पकड़ लेगा, और अगर अल्लाह ना करे बच्चे को कुछ हुआ तो किसको तकलीफ़ होगी। मुझे एक माँ याद आ जाती है ऐसी मौके पे, जो पहले बच्चे को मार लेती थी फिर बेहोश हो जाती थी जब बच्चा रोता था या कभी खून निकलना था। तकलीफ़ तो आपको ही होगी, बच्चे का क्या जाएगा। तो कभी भी आप और मैं उस गम को बर्दाश्त नहीं कर सकते जो हमने खुद अपने हाथों से मांगा, हमने अपने हाथों से जो चीज़ कही, जो हमारी ज़ुबान से निकली, तो ज़ुबान को सोच के इस्तेमाल करें। आपको इस पूरे पारे में ज़ुबान का अच्छा इस्तेमाल बार बार दिखेगा कि किस तरह से अल्लाह ताला मुझे आपको दावत देते हैं कि हम अपनी ज़ुबान को अपने काबू में रखें। जैसे ड्राइविंग करते हुए कोई कहता है ना कंट्रोल करो अपने स्टीयरिंग को, नज़र सीधी रखो, यही ज़िंदगी का सफ़र है। कंट्रोल करो, सीधा चलो, फोकस रहो, इधर ना देखो उधर ना देखो, और बाकी रह गए खुशियाँ और गम, दुख और सुख, ये तो आते ही रहेंगे। बदलना लैल नहार आयतैन, और हमने रात और दिन को दो निशानियाँ बना दिया। रात की निशानी को हमने बेनूर बना दिया। रात किस चीज़ की निशानी है? गम की, दुख की, उदासी की, काम ख़त्म हो जाने की। और दिन की निशानी को रोशन कर दिया ताकि तुम अपने रब का फजल तलाश करो और माहो साल का हिसाब मालूम करो। इस तरह हमने हर चीज़ को अलग अलग करके मुमताज़ कर दिया। क्या पता चला कि रात और दिन दो चीज़ें हैं। सोने और जागने के औकात को भी फितरत के मुताबिक रखो। आप देखिए कि बहुत सोने के बाद भी जागने को दिल जाता है ना। मुझे ऐसे लग रहा है इस सारे मजमून को पढ़ते पढ़ाते कि इस वक्त हमारी उम्मत भी बहुत सो सो के अब जाग रही है। 400 साल से हम सो रहे हैं, ऑलमोस्ट 1000 साल काम किया फिर सोए, इतना सोए लेकिन अब उठ रहे हैं। जैसे कभी कोई बहुत सो जाए ना तो उठ के एकदम फिर क्या कहता है, मेरी ऐनक किधर है, मेरा जूता किधर है, वॉशरूम में जाना है, ये है वो है। तो आज के जो मुसलमान है ना, ये जागो और जगाओ पे काम करें। आप भी जागिए, दूसरों को भी जगाइए। नींद तो आती है बहुत काम करने से, और सच बात है कि मुसलमानों ने बहुत काम किया था, इतना कुछ इंसानियत को दिया, इतनी खैर दी कि थक गए, कोई बड़ी बात नहीं है। आप उठने लग गए तो उठना शुरू कर दें, बस इतना सा काम है और कुछ नहीं। और अगली आयतें पढ़ने के बाद तो वाकई दिल करता है कि अब जाग जाएं। और वो क्या, वकुल्ला इंसान अलज़मनाहु तायरहु फी उनुकिह वनुख्रिजु लहु यौमल क़ियामति किताबन यलक़ाहु मंशूरा। हर इंसान का शगुन हमने इसके गले में लगा रखा है, यानी तोतों और चिड़ियों के साथ किस्मत का ताल्लुक नहीं है, तुम्हारी किस्मत तुम्हारे आमाल के साथ जुड़ी हुई है। और क़्यामत के रोज़ हम एक नविश्ता इनके लिए निकालेंगे जिसे वो खुली किताब की तरह पाएगा, और कहा जाएगा इकरा किताबक, पढ़ अपना किताब नामा, पढ़ अपना नामा अमाल, कफा बि नफ्सिकल यौम अलैका हसीबा, आज के दिन तो अपना हिसाब लेने के लिए खुद काफ़ी है। थोड़ा सा ज़रा इस पे गौर तो कीजिए। आपको मुझे कहा जा रहा है कि अपनी ज़िंदगी की किताब पढ़ो। हकीकत हम में से हर एक किताब लिख रहा है। हर रोज़ सुबह होती है तो इस किताब ज़िंदगी का एक सफ़ा पलट दिया जाता है, ब्लैंक पेपर। जैसे एक ब्लैंक चेक है ना, कुछ भी लिख दो, एम्प्टी छोड़ दो या उसमें करोड़ों लिख दो। हर दिन मेरे आपके लिए नेकियों के मौके होते हैं, गुनाहों से रुकने की बातें होती हैं। हम सारा दिन जो सोचते हैं, जो बोलते हैं, जो लिखते हैं, वो उसमें लिखा जा रहा है। शाम होती है तो सफ़ा भर जाता है, अगले दिन फिर एक नया सफ़ा पड़ जाता है, और क़यामत के दिन वो हमारी मौत की सूरत में वो किताब बंद होगी, वो लास्ट पेज होगा हमारी बुक का, जिस दिन हम लास्ट लीफ टर्न करेंगे और उसके बाद वो किताब ज़िंदगी हमसे छीन ली जाएगी। लोग मरने के बाद हमारे पीछे जो मर्ज़ी पढ़ पढ़ के भेजें, फरिश्ते ने किताब बंद कर दी, ना मैं अमाल बन जी, इस बात की भी दलील है। ज़िंदगी में नेकियां करो, हम कहते हैं मेरे बाद पढ़ के बख्शना, भाई आज क्यों नहीं आप पढ़ते, मेरे लिए ये करना, मेरी तरफ से सदका करना आज क्यों नहीं करते। जो नेकी करनी है आज कर लें। मरने के बाद सिर्फ तीन चीज़ें काम आती हैं, सदका जारिया का कोई काम जो आप अपने हाथ से कर गए, किसी जगह पैसा लगा गए, माल लगा गए, कोई ऐसी जगह में आपने छोड़ दिया कि जहाँ से दूसरों को बाद में नफ़ा होता रहा, वो आपकी कब्र में जाएगा इंशाल्लाह। या फिर आप कोई इल्म का काम सिखा गए, कोई इल्म पे माल लगा गए। मैं कहती हूँ आज इतनी अपॉर्चुनिटीज़ हैं, दिन रात प्रोजेक्ट सामने आते हैं, और मैं आप सबको भी सोचती हूँ और सब दूसरों को भी देखती हूँ जो चारों तरफ काम करते हैं, तो मैं सोचती हूँ कि इस वक्त तो इतनी अपॉर्चुनिटीज़ हैं दीन पे माल लगाने की, कि अगर आज के दौर में बेस्ट मसरफ़ अगर किसी के काम का है तो वो इल्म के ऊपर लगाना है। मरने के बाद आपके लिए फ़ायदा होगा, आप जिनके लिए छोड़ के जाते हैं निरी लड़ाइयाँ, लोग सवाल पूछते हैं इतनी जायदाद नहीं इतनी छोड़ी उसका क्या होगा। भाई सीधा सा बात है, आप जो थोड़ा बहुत देना था बच्चों को दे के बाकी अपने हाथों से अल्लाह के रस्तों में और दुनिया में अपनी खुशी के लिए लगा के चले जाते, जिसमें दूसरों को भी कुछ फ़ायदा हो जाता। लेकिन हकीकत हम सारी ज़िंदगी माल सेंध सेंध के रखते हैं, छुपा छुपा के रखते हैं, और बाद में उस पर जो लड़ाइयाँ पड़ती हैं, भाई बहनों के झगड़े, ससुराल के झगड़े, मैके के झगड़े, विरासत के झगड़े, चचा भतीजों के झगड़े, सगे सौतेलों के झगड़े, फिर ज़मीनों का मामला, वो उसके नाम थी मेरे नाम थी, कब्र इतनी सी है उसकी जगह रख के बाकी सब अल्लाह को दे दे। अपनी ज़मीनों को क्या करना है मैंने आपने, अगर मैंने आपने कभी जाके देखी नहीं, पैसा आता है वो इधर से उधर चला गया, तो अल्लाह के करे अगर हैं ऐसी चीज़ें उसको डिवोट करें, उसके माल को कहीं लगाएं, उससे आने वाले पैसे को कहीं लगाएं। कई लोग हैं उन्होंने अपने घर अपनी जगह अल्लाह के लिए डिवोट की होती हैं कि वक्फ हो गई है बस, अब हमारी ज़िंदगी में भी अल्लाह की है बाद में भी अल्लाह की, यही कल काम आएगा। और तीसरी चीज़ जब वलदुन सालेह हो, नेक औलाद ही बाद में काम आएगी। आज अपनी औलाद पे वक्त लगा दें, मेहनत करें, वक्त लगाएं, माल लगाएं। आज हम दुनिया की तालीम के लिए इतना माल लगाते हैं और अपने बच्चों की तालीम के लिए क्या करते हैं आप खुद सोचिए। मैं अक्सर सोचती हूँ ये जो कुरतुलईन प्रोजेक्ट हमारे पास इस वक्त अभी अपनी बेसिक्स पे है, शायद मैंने आपने अपनी ज़िंदगी में इसको कहाँ देखना है किसी को नहीं पता, लेकिन जिनका इसमें माल लग गया, जिनका वक्त लग रहा है, जिनकी एफर्ट्स लग रही हैं, इंशाल्लाह क़यामत के दिन उनके नामे अमाल में अल्लाह ताला सबको दिखा देगा। तो इकरा किताबक, क्या आज मैं और आप दुनिया में अपना सब कुछ पढ़ के दिखा सकते हैं? लम्हे के लिए सोचिए कितना मुश्किल होगा। एक दिन में जो काम मैं और आप करते हैं सुबह से शाम तक, कभी सामने करते हैं लोगों के, कभी छुप के करते हैं, क्या वो इस काबिल होते हैं कि हम दूसरों को दिखा सकें? जो चीज़ें आज नहीं दूसरों को दिखा सकते, कल कैसे दिखाएंगे बताइए? आज हम अपने फ़ोन को पासवर्ड लगा लेते हैं, कल तो नहीं लगा सकेंगे। आज हमने अपने ईमेल को ताले लगाए हुए हैं, आज हमने लॉगिन बनाए हुए हैं, आज कोई नज़र तो भर के देखे क्या होगा? आज तो हम अपने मैसेजेस डिलीट कर देंगे, आज तुम्हारे माँ बाप को नहीं पता कि हमने किस किस से चैटिंग की, क्या क्या लिखा बोला, वहाँ होगा इकरा किताबक, पढ़ो क्या किया। ज़रा सोचिए, चंद सेकंड के लिए सोचे। आज हम कहते हैं मैसेज डिलीट कर दो, ये तस्वीरें छुपा दो, ये कर दो, नामे अमाल से हम डिलीट नहीं कर सकते, नथिंग इज़ कॉन्फिडेंशियल। आज इस दुनिया में है कल नहीं होगा, वहाँ बेइज्जती होगी, वहाँ रुसवाई होकर जिनके सामने आज इज्जत बनाई वहाँ बेइज्जती हो जाएगी। वो फ़ोन्स, वो चीज़ें, वो गलत चीज़ों में जो इस्तेमाल होती हैं उनको आज ही पकड़ कर डिलीट करके तौबा कर लीजिए। किसी गैर से अगर चंद जुमले भी लिखे हैं ना अपने फ़ोन में, आज जाकर डिलीट कर दें, वो फ़ोन कल क़यामत के दिन आपके नामे अमाल में गुनाहों में बोझ बनेगा। ये गैर महरम से बात करती थी, कुछ नहीं लगता था इसका, वो फिर भी बातें करती थी, ये उसकी तस्वीरें रखती थी दिल के अंदर लगा कर, परस में रखी हुई थी। सब तस्वीरें डिलीट कर दें अपने मैसेजेस में से, सब गंदे बातें जमा कर दें और आज के बाद तौबा कर। एक एक क्लिक जो है ना, ये जो टिक 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 है ना, ये भी क़यामत के दिन नोट होगा। हाथ कहाँ उठे, कदम किस तरफ चले, किसको मिलने गए, किससे बोला, किससे बात किया, अल्लाह पढ़ा बताता है। सूरह तारिक में हम पढ़ेंगे यौम तुबल सराइर, उस दिन तो सीनों के राज खोले जाएंगे, हुस्सिल मा फिस सुदूर, सीने की बातें खोल के बयान की जाएंगी, और कफा बि नफ्सिकल यौम अलैका हसीबा, आज के दिन तुम अपना हिसाब लेने के लिए काफ़ी हो। दुनिया में छुपा लेंगे, जिसको दिखाना होता है दिखा देंगे, जिसको छुपाना छुपा ले, क़यामत के दिन किसी से नहीं छुपा सकेंगे। अल्लाह के नबी सल्लम ने फरमाया, और आप बात करते हुए मुस्कुराए, कहा मैं एक ऐसे बंदे की बात पे मुस्कुराया हूँ जो अपने रब से बात करेगा और कहेगा परवरदिगार क्या तूने मुझसे मुझे जुल्म से पनाह नहीं दी थी? अल्लाह ताला कहेंगे क्यों नहीं? तो बंदा कहेगा आज के दिन मैं किसी को गवाह नहीं बनाऊंगा अपने ऊपर, सिर्फ मैं अपने जिस्म के अज़ा को गवाह बनाऊंगा। या किरामत कातबीन, कहा ठीक है, अपने जिस्म के अज़ा ले आ। जो ही उसका जिस्म आएगा उसके मुंह पे मोहर लगा दी जाएगी और उसके जिस्म के ऑर्गन हाथ पांव बोलेंगे, बोलो क्या किया, किधर किया, क्या करता था क्या। तो जब वो इसके खिलाफ बोलेगा तो वो कहेगा अरे तुम्हें क्या हो गया, तुम्हारे लिए तो आज मैं इतनी कोशिश कर रहा हूँ कि आग से बच जाओ, तुम मेरे खिलाफ क्यों बोल रहे हो? तो वो कहेंगे आज हमें उस अल्लाह ने बुलाया जिसने दुनिया में जुबान को बुलाया था। तो ये स्पाइज हैं, जासूस, ये हाथ आपकी जासूसी कर रहे हैं। क़यामत के दिन ये बोलेंगे कि ये करती थी, वो करती थी, ये आंखें बोलेंगी, ये गंदी चीज़ें देखते थे, ये कान बोलेंगे, ये गंदे लफ्ज़ सुनते थे, गंदी चीज़ों के टैक्स थे, ये था वो था। तो आज अपने लिए तौफीक मांग लीजिए अल्लाह से कि अल्लाह हमें हिदायत दे दे। फ़मन इख्तदा फ़इन्नमा यहतदी लिनफ़्सी, अल्लाह ताला मुझे आपको तौफीक दे। और असल बात यही है कि जिसको आज गम लग गया वो कल के लिए बच जाएगा, इसलिए फरमाए मन इख्तदा फ़इन्नमा यहतदी लिनफ़्सी, जो कोई राह रास्त इख्तियार करे इसकी रास्त रवि इसी को फ़ायदा देगी, और जो गुमराह हुआ इसकी गुमराही का बबाल इसी पर पड़ेगा। क्या होगा, गुनाहों का बबाल दुनिया में आएगा, ज़िंदगी अजीरन होगी, डिप्रेशन के दौरे पड़ेंगे, साइकेट्रिस्ट के पास जाना पड़ेगा, बेस्ती होगी, बुरा होगा, ये होगा, वो होगा, तो लिहाजा इस सारी चीज़ों पे गौर करने की ज़रूरत है। हमारे आमाल हमारे साथ चिपके हुए हैं, हम इसको उतार के फेंक नहीं सकेंगे। कभी च्युइंगम बालों में फंस जाए ना, बाल काटने पड़ते हैं। इस तरह ये अमल मुझे आपको नहीं छोड़ेगा जब तक तौबा ना की। वला तज़िरु वाज़िरतुन विज़्रा उख़्रा, कोई बोझ उठाने वाला किसी दूसरे का बोझ नहीं उठाएगा, हम अज़ाब देने वाले नहीं जब तक कि लोगों को हक और बातिल का फ़र्क समझाने के लिए एक पैगंबर न भेजते हैं। अब तो मेरे आपके पास पैगंबर आ गया, कुरान आपके मेरे सामने है, आयतें हमने पढ़ ली। अब अगर बात सुन के बात अमल ना बदला तो फिर ये असल बात है। आप देखिए कि आज अभी भी मेरे आपके हाथ में अपना नाम है अमल, अंडू कर दीजिए। कभी आपने कोई मैसेज किया, गलती से कभी कोई मैसेज दूसरे को चला जाए, कितना रोना आता है, हाय कभी मुझे पता चल जाए मैं वापस कैसे रहे। अब अपने फ़ोन से निकाल देंगे, अगलों के नहीं निकाल सकते, होती है ना कभी ऐसी गलतियाँ। तो आज नामा अमाल मेरे आपके हाथ में, जस्ट चेंज इट, अभी मौका है। और याद रखिए कि इनफरादी अकाउंटेबिलिटी होगी, इंडिविजुअली अकाउंटेबिलिटी होगी क़यामत के दिन। इनफरादी मुहासबा भी है, इज्तमाई भी है, कौमों के हिसाब से भी है, यानी आपके हर रूप में आपका वहाँ हिसाब होना है, एज अ बेटी, एज अ माँ, एज अ बीवी, एज अ बहन। फिर इनफरादियत के बाद आपको एक ओवरऑल घर के बाद, फिर सोसाइटी से, फिर उम्मत, यानी पता नहीं वहाँ कितनी हिसाब की लाइनें लगी होंगी, कभी इस एंगल से, कभी उस एंगल से। और याद रखिए जो नेकियाँ की होंगी क़यामत के दिन वो पुल सरात पे चमकेंगी, रोशनियाँ देंगी, और जो गुनाह किए होंगे वो इंसान के लिए बोझ बन जाएंगे। ला तज़िरु वाज़िरतुन विज़्रा उख़्रा, अल्लाह ताला मुझे आपको इसकी तौफीक अता फरमा दे। दुआ करके इस वक्त दिल से अपने लिए ख्वाहिश कीजिए कि अल्लाह मेरे लिए अपने गुनाहों को छोड़ना आसान कर दे, और जितना छोड़ने की नीयत करेंगे ना, अल्लाह सुबहाना तआला आपके मेरे लिए आसानियाँ भी कर देगा।